तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS साउथ एशियन
हरेक बिहिबार र मङ्गलबार दिउँसो 2 बजे SBS साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने SBS नेपालीको रेडियो कार्यक्रम चाहिँ यहाँले बिहिबार र आइतबारकै दिन SBS रेडियो 2 अपराह 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। र अब कार्यक्रमलाई ढिला नगरिकन अगाडि बढाउँ र अब चाहिँ कार्यक्रममा प्रस्तुत गर्दैछौँ यस हप्ता नेपालमा घटेका प्रमुख समाचारहरू नेपाल संवाददाता प्रयास दुलालबाट।
रसुवामा गत साता आएको बाढीका कारण करिब 260 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको सरकारले जनाएको छ। राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बाढीले त्रिशुली नदी कोरिडोरमा सञ्चालनमा रहेको महत्वपूर्ण जलविद्युत आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा करिब 260 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको जानकारी दिए।
क्षति भएका आयोजनाहरू निम्न अनुसार छन्। 111 मेगावाट क्षमता रहेको रसुवागढी जलविद्युत आयोजना, 22 मेगावाट क्षमता रहेको चिलिमे जलविद्युत आयोजना र 21 मेगावाट रहेको त्रिशुली जलविद्युत आयोजना, 14 मेगावाट रहेको क्षमता रहेको देवीघाट जलविद्युत आयोजना।
बाढीको मूल कारण वर्षा नभइकन माथिल्लो जलाधार क्षेत्रमा अवस्थित हिमताल विस्फोटबाट बहाव भएको प्रारम्भिक अनुमान गरिएको जानकारी उनले सदनमा दिए। उक्त प्राकृतिक प्रकोपका कारण भएको धनजनको क्षतिको सम्पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। सरकारले विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर 3,000 अमेरिकी डलर पुर्याएको छ। आगामी आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिमा उक्त रकम बढाएर 3,000 अमेरिकी डलर पुर्याएको छ। हाल यस्तो रकमको सीमा 2,500 डलर छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग जोडिएर घुस डिल सम्बन्धी अडियो सार्वजनिक भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा मन्त्री गुप्तासँग सोमबार स्पष्टीकरण सोधेका छन्। सार्वजनिक भएको उक्त अडियोको परीक्षण भने भइसकेको छैन। मन्त्री गुप्तासँग आर्थिक लेनदेन बारे भएको वार्ता सार्वजनिक भए लगत्तै उनलाई बर्खास्त गर्न माग सत्तापक्ष र प्रतिपक्ष दलहरूबाट उठेको छ। प्रतिपक्षी दलका नेता र माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा बोल्दै दुई ठुला दलहरूको मिलेमतोले संसदलाई बिचौलियाको खेल मैदान बनाएको आरोप लगाए। यस्ता प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गर्दै उनले भने,
भागभन्डा मिलेमतो न्यायालयदेखि सत्ताका हरेक अङ्गहरूमा चरम राजनीतिकरण सरुवा आतंक सिर्जना भयो र त्यस्तोमा नै तपाईँहरू व्यस्त रहनु भयो। जनजीविकाका सवाल, सुशासनका मुद्दा, सामाजिक न्याय र आर्थिक समृद्धि तपाईँहरूको लागि गाह्रो जस्तो भएका छन्। यदि गिनिज बुकमा नाम लेख्ने हो भने यो सरकार त्यसमा चाहिँ रेकर्ड बनाएकै छ।
केही समय अघि झण्डै 1 महिना लामो आन्दोलनपछि सरकारसँग वार्ता गरेर आन्दोलन फिर्ता लिएको नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलाइ भएको भन्दै ध्यान आकर्षण गराएको छ। असार 15 गते भित्र विधेयक प्रतिनिधि सभामा पेश गर्ने भनी सरकार र महासंघ बीच भएको सहमति उल्लङ्घन भएको महासंघले एक विज्ञप्ति मार्फत जनाएको छ। विज्ञप्तिमा ऐन विद्यालय विद्यार्थी शिक्षक र कर्मचारी मैत्री नभए पुनः आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ। साथै स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विधेयक पारित गर्न राज्य गम्भीर नभएको आरोप समेत लगाइएको छ। उक्त विधेयक पारित समितिमा सहमति जुटे पनि सरकारले समय मागेका कारण पारित हुन सकेको छैन। अन्तत काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि 25,76,43,00,000 रुपियाँको बजेट ल्याएको छ। महानगरपालिकाको आइतबार बसेको 17 नगरसभामा उपमेयर सुनिता डङ्गोलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गरेकी हुन्। महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई बीचको टकरावका कारण महानगरले समयमा बजेट ल्याउन सकेको थिएन। स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार स्थानीय तहले असार 10 गते भित्र नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्ने कानुनी प्रावधान छ। महानगरले 19 दिन ढिलो गरी बजेट ल्याएको हो। उपप्रमुख सुनिता डङ्गोलले आफूहरू बीच देखिएको मनमुटावले आगामी आर्थिक वर्ष 2082-83 वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याउन केही ढिलाइ भएको बताइन्।
समयमै आगामी आर्थिक वर्षको नीति कार्यक्रम र त्यसै गरी बजेट सभामा पेश गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फबाट र नगरसभाका सदस्यज्यूहरूको तर्फबाट महानगरवासी र सरकारवाला निकाय समक्ष क्षमा याचना गर्दछौ।
महानगरले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि 6 करोड रुपियाँ बढी बजेट ल्याएको हो। आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरूलाई उच्च प्राथमिकतामा राखिएको डङ्गोलले बताए। कञ्चनपुरको कृष्णपुर नगरपालिका एक निगालीमा छाउगोठमा रहेको बेला सर्पको डसाईका कारण एक महिलाको मृत्यु भएको छ। 28 वर्षीय कमला आउजी दमाई महिनावारी भएको बेला छाउगोठमा बसेकी थिइन् र त्यहाँ उनलाई सर्पले डसेको थियो। उपचारका क्रममा शनिबार सेती प्रादेशिक अस्पतालमा उनको ज्यान गएको प्रहरीले जनाएको छ। सरकारले छाउपडी प्रथा विरुद्ध कानून नै ल्याएको छ भने समय समयमा छाउगोठ भत्काउने अभियानहरू पनि सञ्चालन हुँदै आएका छन्। तर पनि वर्षेनी छाउगोठमा महिलाहरूले ज्यान गुमाएका विवरणहरू आइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तान जन्माउने बारे गरेको आग्रह यस साता निकै चर्चामा रह्यो। विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति 2082 सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र समृद्धि सँगै जनसङ्ख्याको समान विकास हुनुपर्ने तर्क राखे। यसो नभए मानव अस्तित्व खतरामा पर्ने उनको भनाइ रह्यो। पछिल्लो समय नेपालमा जनसङ्ख्या घट्दो क्रममा रहेको छ र यसबारे चिन्ता व्यक्त हुन थालेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्रीले 20 वर्षपछि विवाह गर्न कानुनी व्यवस्था भए बमोजिम समयमै विवाह गरी सन्तान जन्माउन आग्रह गरे र उनले भने,
हाम्रा युवाहरू के गीत गाउँछन् गाउँछन् भने 40 कटेसी रमाउला, 40 कटेसी रमाएर महिलाहरूको फर्टिलिटी एज 40 अत्यन्तै न्यून हुन्छ प्राय। त्यस कारण 20 पछि बिहे गर, 30 वर्षभित्र तिनवटा छोराछोरी बनाऊ अनि काममा लाग। स्कुल त के भने कोग्राम सुधाउने स्कुल छन् त आजकल। एउटा पक्ष त यो हो, हुनु पर्यो जनसङ्ख्या, देशलाई पुग्ने जनसङ्ख्या हुनु पर्यो। हामी कहाँ देशलाई पुग्ने जनसङ्ख्या छ, जनसङ्ख्याको म्यानेजमेन्ट अझै हुन सकेको छ।
साफ वुमेन्स अन्डर 20 च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग 3-2 पराजित भएको छ। आइतबार भएको खेलमा घरेलु टोली बङ्गलादेशले खेलको अन्तिम समयमा अग्रता लिँदै नतिजा आफ्नो पक्षमा लिएको हो। बङ्गलादेशका लागि श्रीमती तृष्णा रानी सरकारले दोस्रो हाफको इन्जुरी समयको 8 मिनटमा निर्णायक गोल गरे। जितसँगै बङ्गलादेश उपाधिको लागि बलियो प्रत्याशी बनेको छ भने नेपालको सम्भावना पुरै गुमेको छैन। जितले बङ्गलादेश 2 खेलबाट 6 अङ्क सहित शीर्ष स्थानमा छ। 4 टिम समावेश भएको प्रतियोगितामा नेपाल र समान 3-3 अङ्कमा छन्। 2 खेलमा लगातार हार बेहोरेको श्रीलङ्का 0 अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ। डबल राउन्ड रबिनको आधारमा खेलिएको प्रतियोगिताको अन्तिम खेल पुनः एकपल्ट बङ्गलादेश र नेपाल बीच हुनेछ। एसपीएस नेपालीको लागि प्रयास तुलाल थापा।
र श्रोतावृन्द, नेपालको साप्ताहिक अपडेट सुनिहाल्नुभयो। नेपाल संवाददाता प्रयास दुलालबाट यसलाई पनि पडकास्टमा सुन्न हाम्रो वेबसाइटमा जानुहोस्। ठेगाना हो sbs.com.au/nepali वा तपाईँको फोनमा आजै अहिले यही बखत नै एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ।
अनलाइन र सोसियलमा थप सामग्रीहरू पाउनुहोस्, sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा एसबीएस नेपालीलाई फलो गर्नुहोस्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।